پارلیمنٹ کے اجلاس کے اسپیکر ڈاکٹر علی لالجانی کا خطاب، کینیڈین حکومت کے اقدام کی مذمت۔ دورہ پاکستان بہت کامیاب اور نتیجہ خیز رہا، ہندوستان کے وزیر خارجہ کی لاہور میں صحافیوں سے گفتگو۔ بحرین کے انقلابی تحریک، عوام کے مظاہرے اور آل خلیفہ کے فوجیوں کا حملہ۔ بسم اللہ الرحمن الرحیم۔ عزیز ناظرین، السلام علیکم۔ خبرنامہ لے کر ناہید انوری حاضر خدمت ہے۔ ہماری ویب سائٹ کا پتہ ہے urdu.sahar.tv.ir اور ای میل ایڈریس ہے khabrein@sahartv.ir۔ اور اب لیجیے آج کا خبرنامہ، ملاحظہ فرمائیں۔ ایران کے سپیکر ڈاکٹر علی لاریجانی نے تہران میں کینیڈین سفارت خانے کی بندش کے فیصلے کو حکومت کینیڈین کا ایک انتہائی گھٹیا اقدام قرار دیا ہے۔ پارلیمنٹ کے کھلے اجلاس سے خطاب کرتے ہوئے اسپیکر علی لاریجانی نے کہا کہ حکومت کینیڈا کا یہ اقدام تہران میں ناوابستہ تحریک کے سولہویں سربراہ اجلاس کے کامیاب انعقاد پر اس کی بوکھلاہٹ کی علامت ہے۔ انہوں نے کہا کہ بعض یورپی ممالک کا غیر سفارتی رویہ ان ملکوں کی طاقت کی نہیں بلکہ کمزوری کی نشانی ہے۔ واضح رہے کہ کینیڈا کے وزیر خارجہ نے جمعے کے روز اپنے ایک مقاسمانہ اقدام کے تحت تہران میں اپنے سفارت خانے کو بند، جبکہ کینیڈا میں مقیم ایرانی سفارتکاروں کو پانچ روز کے اندر ملک سے چلے جانے کا حکم دیا ہے۔ مجلس شورا اسلامی کے سپیکر نے تہران میں ناوابستہ تحریک سربراہی اجلاس کو ایک کامیاب اجلاس قرار دیتے ہوئے کہا کہ یہ اجلاس علاقائی اور عالمی سطح پر امن و استحکام کے قیام کے حوالے سے ایران کے احساس ذمہ داری کا واضح ثبوت ہے۔ ایران کے مقننہ کے سربراہ نے مزید کہا کہ تہران اجلاس میں دنیا کے 100 سے زائد ملکوں کے اعلیٰ سطحی وفود کی شرکت، ایران کے خلاف چند ملکوں کے مہم جویانہ اقدام کے خلاف بہت بڑا ویٹو تھا، جو برسوں سے یہ دعویٰ اجلاس دنیا کے 100 سے زائد ملکوں کے اعلیٰ سطحی وفود کی شرکت، ایران کے خلاف چند ملکوں کے مہم جویانہ اقدام کے خلاف بہت بڑا ویٹو تھا، جو برسوں سے یہ دعویٰ کر رہے ہیں کہ اسلامی جمہوریہ ایران کی ایٹمی سرگرمیاں عالمی برادری کے لیے خطرہ ہیں۔ وزیر خارجہ کا کہنا ہے کہ کینیڈا کے وزیر خارجہ نے اقوام متحدہ کے سیکرٹری جنرل بان کی مون کو سرکاری اور کھلا خط لکھ کر کہا تھا کہ وہ تہران میں ناوابستہ تحریک کے سربراہی اجلاس میں شرکت نہ کریں۔ وزیر خارجہ علی اکبر صالحی نے اتوار کو پارلیمنٹ کے اجلاس میں ناوابستہ تحریک کے اجلاس سے قبل مغربی ملکوں کی مہم جوئیوں اور اجلاس کو ناکام بنانے کے لیے ان کی کوششوں کی طرف اشارہ کرتے ہوئے کہا کہ کینیڈا نے اقوام متحدہ کے سیکرٹری جنرل بان کی مون کو خط لکھنے کے علاوہ دیگر ملکوں کو اس بات پر راضی کرنے کی کوشش کی تھی کہ وہ تہران اجلاس میں شرکت نہ کریں۔ ایران کے وزیر خارجہ نے تہران میں ناوابستہ سربراہی اجلاس کے انعقاد کو روکنے یا اس اجلاس میں ملکوں کی شرکت کو کم سے کم کرنے کی غرض سے انجام دی جانے والی بعض ملکوں کے مقاسمانہ اقدامات کا حوالہ دیتے ہوئے کہا کہ اس اجلاس سے قبل ایران کے خلاف منفی ماحول تیار کرنے کی پوری کوشش کی گئی تھی۔ وزیر خارجہ علی اکبر صالحی نے اس بات کا ذکر کرتے ہوئے کہ اس سے پہلے کے اجلاس میں ہمیشہ مشرقی بیت المقدس کو فلسطین کے دارالحکومت کے طور پر یاد کیا جاتا تھا، مگر اس بار کے اجلاس میں بیت المقدس کو فلسطین کے دارالحکومت کے طور پر ذکر کیا گیا، جو ایک بہت بڑی تبدیلی ہے۔ ایران کے وزیر خارجہ ڈاکٹر علی اکبر صالحی نے وائٹ ہاؤس کے اس دعوے پر شدید رد عمل کا اظہار کیا کہ ایران ایٹمی مذاکرات کے عمل میں مشکلات پیدا کر کے وقت کھو رہا ہے۔
وزیر خارجہ علی اکبر صالحی نے اپنے ایک انٹرویو میں یہ بات زور دے کر کہی کہ ایران نے کبھی سفارتکاری کے مواقع ہاتھ سے جانے نہیں دیے۔ انہوں نے ون ون پالیسی کے دائرے میں ایٹمی معاملے سمیت جامع مذاکرات کے لیے ایران کی آمادگی پر ایک بار پھر زور دیا اور واضح کیا کہ مذاکراتی عمل کو آگے بڑھانے میں جو بھی مشکل ہے وہ مغرب اور امریکہ کی اپنی مشکل ہے۔ وزیر خارجہ علی اکبر صالحی نے ایران کی ایٹمی سرگرمیوں کے پرامن ہونے کے ثبوت میں قائد انقلاب اسلامی کے بیان کا حوالہ دیتے ہوئے کہا کہ قائد انقلاب اسلامی عام تباہی پھیلانے والے ہتھیاروں کو حرام قرار دے چکے ہیں۔ اس بارے میں بڑے ناقابل انکار اور واضح شواہد اور دلائل موجود ہیں کہ ایران پر ایٹمی ہتھیاروں کے حصول کے الزامات کذب محض اور من گھڑت ہیں۔ इस मामले से मरबूत वाहिद आलमी इदारे IAEA को भी अपने मुआयनाकारों की रिपोर्टों और मुशाहदात की बुनियाद पर यह बात अच्छी तरह मालूम है कि ईरान पर एटमी हथियारों के हुसूल की कोशिशों का इल्जाम मनघड़त और किस्ब महज है, और IAEA ने भी कई बार ईरान के एटमी प्रोग्राम के फौजी मकासद की जानिब इन्हराफ न होने की तस्दीक की है। IAEA की नजर में यह बात उसूली है कि ईरान की एटमी सरगर्मियों में फौजी मकासद की जानिब मुनहरिफ न होने के बारे में इत्मीनान हासिल किया जाए। इसके मुकाबले में ईरान एटमी हथियारों के अदम फैलाव के मुहिदे NPT के तहत एटमी तबानाई के पुरमन इस्तेमाल के हक को हासिल करना चाहता है। यही वजह है कि ईरान शुरू ही से मुजाकरात का खैर मकदम करता चला आया है और एटमी मामले समेत ताबुन के सभी मामलों पर बातचीत के लिए पूरी तरह तैयार है। इस वक्त अमरीका दुनिया में NPT मुहिदे के खिलाफ वर्जी करने वाला सबसे बड़ा मुल्क है और वो वाहिद मुल्क है जिसने एटमी हथियार इस्तेमाल किए हैं। यही नहीं, अमरीका तकफीफ असलाह के आलमी प्रोग्राम पर अमल दरामद से भी गुरेजा है और उसने नई नस्ल के एटमी हथियारों की तैयारी के लिए खरबों डॉलर की रकम मुख्तस कर रखी है। इसराइल को एटमी हथियारों से लैस करने में भी अमरीका ने बुनियादी किरदार अदा किया है, जो 300 एटमी वॉरहेड्स के साथ मशरक़ वस्ता के अमन के लिए वाहिद एटमी खतरा बना हुआ है। यहाँ जो सवाल पैदा होता है वो ये है कि अमरीका और यूरोपीय यूनियन जिस रास्ते पर कदम आगे बढ़ा रहे हैं और जिसे वो मुजाकरात के साथ साथ ईरान के खिलाफ दबाव की स्ट्रेटेजी कहते हैं, क्या ये रास्ता अपने मंतकी अंजाम को पहुंच पाएगा या ये कहा जाए कि ये इकदाम अभी से नाकाम हो चुका है और सिर्फ मुजाकरात के दौरान उनकी नेक नियति के बारे में शकूक व शुबहात में इजाफे का बायस बनेगा।
हिंदुस्तान के वजीर खारजा असम कृष्णा का कहना है कि हिंदुस्तान अपने पड़ोसी मुल्क पाकिस्तान को एक मुस्तकम और खुशहाल मुल्क देखना चाहता है। हिंदुस्तानी वजीर खारजा ने इस्लामाबाद से लाहौर पहुंचने पर सहाफियों से गुफ्तगु करते हुए कहा कि उनका दौरे पाकिस्तान बहुत ही कामयाब और नतीजा खैज रहा है। हिंदुस्तानी वजीर खारजा ने कहा कि 7 साल बाद दोनों मुल्कों के ज्वाइंट कमीशन के मुजाकरात अंजाम पाए हैं। उन्होंने कहा कि वजीर खारजा हिना रब्बानी घर और पाकिस्तानी क्यादत से उनकी मुलाकात और बातचीत काफी मुफीद और नतीजा बख्श रही है। हिंदुस्तानी वजीर खारजा एस एम कृष्णा पाकिस्तान के 3 रोजा सरकारी दौरे पर जुम्मे को इस्लामाबाद पहुंचे थे, जहां उन्होंने पाकिस्तानी वजीर खारजा और दीगर आला हुक्काम और मुल्क की क्यादत से बातचीत की, जिसके दौरान दोनों मुल्कों के दरमियान नई वीजा पॉलिसी के मुहायदे पर दस्तखत भी हुए हैं। अफगानिस्तान के जुनूब मशरकी सूबे कंदहार में अमरीका के हवाई हमले में कम से कम 7 अफराद हलाक हो गए हैं। प्रेस टीवी के मुताबिक इस हमले में आम शहरी निशाना बने हैं, जिसकी वजह से मकामी बाशिंदों में शदीद गम व गुस्सा पाया जा रहा है। वाज़ह रहे कि पिछले महीनों के दौरान आम शहरियों पर अमरीका के हवाई हमलों और मरने वालों की तादाद में काफी हद तक इजाफा हुआ है। इस वक्त अमरीका और नेटो की फौजों के हाथों अफगान शहरियों की हलाकत का मामला ही काबुल और वाशिंगटन के दरमियान कशीदगी का सबब बना हुआ है। अमरीका का दावा है कि वो अपने हवाई हमलों में तालिबान को निशाना बनाता है, जबकि सरकारी आदादोशुमार के मुताबिक इस तरह के हमलों में आमतौर पर बेगुनाह शहरी मारे जाते हैं। अफगानिस्तान के जराए इबलाग का कहना है कि अफगान सदर हामिद करजई और अफगानिस्तान में तैनात अमरीकी फौज के कमांडर जनरल जॉन एलन के दरमियान जबरदस्त नोकझोंक हुई है। अफगान जराए अबलाग का कहना है कि ये जबानी नोकझोंक काबुल में ऐवान सदर में उस वक्त हुई जब अफगान सदर हामिद करजई ने कहा कि अफगानिस्तान के सभी जेल खानों की जिम्मेदारियां मुहैदे के मुताबिक जल्द से जल्द अफगान हुक्काम और अवाम के हवाले की जाएं। अमरीकी फौज के कमांडर जनरल जॉन एलन ने हामिद करजई के इस बात की मुखालफत करते हुए कहा कि अफगानिस्तान में बाज जेलों की निगरानी और इख्तियार अमरीकी फौजों के ही हाथ में रहनी चाहिए। इस जबानी नोकझोंक के दौरान जिसमें काबुल में अमरीकी सफीर जेम्स कैंग भी मौजूद थे, अफगानिस्तान में अमरीकी फौज के कमांडर ने धमकी दी कि अमरीका की ये बात नहीं मानी गई तो वाशिंगटन काबुल में तैनात अपने सफीर को वापस बुला लेगा। अफगान सदर हामिद करजई ने भी अमरीकी फौजी कमांडर के इस गैर जिम्मेदाराना बयान के जवाब में कहा कि उनका मुल्क अफगानिस्तान के सभी जेल खानों पर हुकूमत अफगानिस्तान का कंट्रोल होने के अपने मुतालिबे से दस्तबरदार नहीं होगा। बहरीन में आले खलीफा हुकूमत के कारिंदों ने मुजाहिरीन पर हमला करके मुतअद्दिद मुजाहिरीन को जख्मी कर दिया है। बहरीनी जराए इबलाग का कहना है कि बहरीन की सिक्योरिटी फोर्स ने सनीचर की रात दारुल हुकूमत मनामा में मुजाहिरीन पर हमला करके जो सियासी कैदियों और इंसानी हकूक के कारिंदों से इजहार यकजहती के लिए सड़कों पर निकले थे, मुतअद्दिद अफराद को जख्मी कर दिया। بحرین سیکیورٹی اہلکاروں نے متعدد مظاہرین کو گرفتار بھی کر لیا ہے۔ اس درمیان 14 فروری نامی انقلابی اتحاد نے پیر کو انسانی حقوق کے مرکز کے سربراہ نبیل رجب کے گھر کے باہر، جنہیں حکومت نے گرفتار کر رکھا ہے، ایک احتجاجی مظاہرے کی کال دی ہے۔ یہ مظاہرہ بنی جمرہ میں نبیل رجب کے گھر کے باہر ان سے اظہار یکجہتی کے لیے کیا جائے گا۔ نبیل رجب کو، جنہوں نے آل خلیفہ حکومت کے مظالم سے پردہ اٹھایا تھا، حکومت نے گرفتار کر کے جیل میں بند کر دیا ہے۔ یورپی یونین کے وزرائے خارجہ نے 7 اور 8 ستمبر کو قبرص میں ہونے والے اپنے غیر رسمی اجلاس میں ایک بار پھر شام کے صدر بشار اسد کی برطرفی کے مطالبہ کا اعادہ کیا ہے۔
یورپی یونین کے امور خارجہ اور دفاع کی انچارج کیتھرین ایشٹن نے نامہ نگاروں سے بات چیت کرتے ہوئے کہا کہ یورپی یونین شام کے خلاف مزید پابندیاں عائد کرے گی تاکہ صدر بشار اسد کو ترک اقتدار پر مجبور کیا جا سکے۔ البتہ ہمیشہ کی طرح اس بار بھی انہوں نے متضاد موقف اختیار کرتے ہوئے صدر اسد کے مخالفین کی حمایت کرنے کے بعد شام کے بحران کا پرامن حل تلاش کیے جانے کی ضرورت پر زور دیا۔ روس کی وزارت خارجہ اور اس کے اعلیٰ عہدیداروں نے یورپی یونین کی متضاد پالیسیوں پر کڑی نکتہ چینی کی ہے۔ روس کے وزیر خارجہ سرگئی لاوروف نے ایپیک کے اجلاس کے موقع پر صحافیوں سے بات چیت کرتے ہوئے شام کے بحران کے پرامن حل کے حصول کے دعوے دار یورپی حکومتوں پر کھل کر تنقید کی۔ انہوں نے کہا کہ یہ حکومتیں عملی طور پر صدر بشار اسد کے مخالفین کو مذاکرات سے دور رہنے اور مسلح کارروائیاں جاری رکھنے کی ترغیب دلا رہی ہے، جو ایک طرح کے تشدد کے فروغ کے مترادف ہے۔ سلامتی کونسل میں شام کے خلاف فوجی مداخلت کے بارے میں مغربی ملکوں کی کوششیں روس اور چین کی مخالفت کی وجہ سے کئی بار ناکام ہو چکی ہیں، اور یہ دونوں ممالک ہی شام کے بحران کے پرامن حل کی ضرورت پر زور دے رہے ہیں۔ اس مقابلہ آرائی میں اقوام متحدہ کے سیکرٹری جنرل بان کی مون نے مغرب کے پلڑے میں اپنا وزن ڈالنا شروع کر دیا ہے اور انتہائی جانبدارانہ موقف اختیار کرتے ہوئے کہا ہے کہ روس اور چین نے سلامتی کونسل کو مفلوج اور شام میں جاری تشدد کی روک تھام میں اس کے ہاتھ باندھ دیے ہیں۔ روسی وزارت خارجہ نے اپنے ایک بیان میں اقوام متحدہ کے سیکرٹری جنرل کے بیان کا جواب دیتے ہوئے کہا کہ عالمی برادری تدابیر کے ذریعے تشدد کا راستہ روک سکتی ہے۔ شام کے بارے میں ہونے والے جنیوا اجلاس میں شام کے بحران کو پرامن طریقے سے حل کیے جانے کی ضرورت پر زور دیا گیا تھا، اور ایسی کوئی بات سامنے نہیں آئی جس میں بشار اسد کی کنارہ کشی کو مذاکرات کے ساتھ مشروط کیا گیا ہو۔ روسی وزیر خارجہ سرگئی لاوروف نے ایپیک اجلاس کے موقع پر اپنی امریکی ہم منصب ہیلری کلنٹن کے ساتھ ملاقات میں اس بات پر تاکید کی۔ سرگئی لاوروف کا کہنا تھا کہ انہوں نے امریکی وزیر خارجہ کو آگاہ کر دیا ہے کہ ماسکو سلامتی کونسل کو جنیوا میں ہونے والے اتفاق رائے کو قبول کرنے کے لیے دباؤ ڈالے گا۔ اس تناظر میں دیکھا جائے تو روس کے اعلیٰ ترین عہدیدار نے واضح کر دیا ہے کہ مغرب کے شدید دباؤ اور خاص طور پر شام میں تشدد کو بڑھانے کی کوششوں کے باوجود ماسکو اپنے موقف پر پوری طرح سے قائم ہے۔
شام کے بحران میں جو مختلف قسم کے انکشافات سامنے آ رہے ہیں، ان کے پیش نظر اب اس بات میں کسی کو شک و شبے کی گنجائش ہی نہیں رہ گئی ہے کہ شام کا بحران غیر ملکی سازشوں کا نتیجہ ہے۔
فرانس کے ایک ڈاکٹر جان کوئس برس نے، جو 2 ہفتے تک دہشت گردوں کے ساتھ رہے ہیں، کہا کہ شام میں جو مسلح افراد جنگ کر رہے ہیں ان میں سے آدھے سے زیادہ کا تعلق دوسرے ملکوں سے ہے۔ فرانس کے ڈاکٹر جان کوئس برس شام میں 2 ہفتے تک رہنے اور شام کے ایک شمالی شہر کے اسپتال میں خفیہ طریقے سے اپنی ذمہ داریاں ادا کرنے کے بعد ابھی حال ہی میں فرانس واپس لوٹے ہیں۔ فرانسیسی ڈاکٹر نے پیرس میں اپنے کلینک میں رائٹر سے گفتگو کرتے ہوئے کہا کہ انہوں نے جتنے زخمیوں کا علاج کیا ان میں سے 60% سے زائد کا تعلق دوسرے ملکوں سے تھا، اور یہ سب کے سب کسی نہ کسی مسلح گروپ سے تعلق رکھتے تھے۔ مذکورہ فرانسیسی ڈاکٹر کا کہنا ہے کہ شام میں حکومت کے خلاف لڑنے والے مسلح گروہوں کے افراد میں کچھ فرانسیسی نوجوانوں کو بھی انہوں نے دیکھا ہے۔ ان فرانسیسی نوجوانوں کا کہنا ہے کہ وہ فرانس میں محمد مراح کی سرگرمیوں سے متاثر ہوئے ہیں، اور اس نے ہی انہیں شام میں حکومت کے خلاف جنگ کرنے کی ترغیب دلائی ہے۔ محمد مراح کا القاعدہ سے تعلق ہے، جس نے کچھ عرصہ پہلے فرانس میں 7 افراد کو قتل کیا ہے۔ یہ ایسی حالت میں ہے کہ فرانسیسی فوجی ماہرین نے بھی شام میں مسلح گروہوں کے لیے مغربی حکومتوں، من جملہ فرانس کی حکومت کی حمایت پر تنقید کی ہے۔ فرانس کے اسٹریٹجک اور فوجی امور کے ماہر ایلان کارفیس کا کہنا ہے کہ شام میں دہشت گرد گروہوں کی حمایت کرنے کا فرانس کا اصل مقصد شام کے صدر بشار اسد کی حکومت کو گرانا اور وہاں سیاسی اعتبار سے اپنی گرفت مضبوط کرنا ہے۔ دریاسنا کینیڈا کے ایک سیاسی تجزیہ نگار کا کہنا ہے کہ مغربی ممالک شام میں دہشت گردانہ اقدامات کے ذریعے شام کو تباہ کرنا چاہتے ہیں۔ کینیڈا میں گلوبلائزیشن ریسرچ سینٹر کے سربراہ مائیکل چاسا تاوسکی نے کہا کہ مغرب کا اصل مقصد یہ ہے کہ وہ پوری ایک قوم کو نابود اور اس قوم کی معیشت کو تباہ اور وہاں ایک انسانی بحران کھڑا کر دے۔ انہوں نے کہا کہ یہ بات سب جانتے ہیں کہ یہ किसी मुल्क के अंदर खाना जंगी नहीं है बल्कि ये शाम के खिलाफ जारहियत है और नेटो के भी बाज रुकन मुल्कों की फौजें शाम में दाखिल हो गई हैं। कनाडा के तजिया निगार चासा दावुस्की ने कहा कि बर्तानिया की फजाइया के खसूसी दस्ते के अफराद और इसी तरह बर्तानिया की खुफिया एजेंसी और अमरीकी CIA नीस फ्रांस की खसूसी फोर्स के अफराद के अलावा सऊदी अरब और कतर के फौजियों की शाम के अंदर मौजूदगी किसी से पोशीदा नहीं है।
रिपब्लिकन पार्टी ऑफ इंडिया ने नवनिर्माण सेना के चीफ राज ठाकरे की जानिब से मुंबई में बिहारियों को दरअंदाज कहे जाने की मजम्मत की है। तफसीली रिपोर्ट के साथ मुंबई से अली अब्बास वाफा।
महाराष्ट्र नवनिर्माण सेना के सरबराह राज ठाकरे की महाराष्ट्र में बिहारियों को दरअंदाज करार देने और उन्हें रियासत महाराष्ट्र से निकल जाने की धमकी के बाद जहां सियासी गलियारों में हलचल मच गई है और मुख्तलिफ सियासी पार्टियों की जानिब से बयानबाजियां शुरू हो गई हैं और इस धमकी की मजम्मत की जा रही, यहां तक कि दिग्विजय सिंह ने बाल ठाकरे को शजरे के हिसाब से बिहार का बाशिंदा ही करार दे दिया। वहीं रिपब्लिकन पार्टी ऑफ इंडिया के सदर रामदास अठौले ने मुंबई के मराठी पत्रकार संघ में प्रेस कॉन्फ्रेंस के जरिए राज ठाकरे के इस बयान की सख्त लफ्जों में मजम्मत की और रियासती सरकार की खामोशी पर तश्वीश का इजहार करते हुए कहा कि हिंदुस्तान एक जमहूरी मुल्क है और यहाँ का बाशिंदा मुल्क की किसी भी रियासत में रह सकता है।
राज ने इसी तरह की धमकी देने का काम नहीं करना चाहिए और मेरा सवाल इतना ही है, यहाँ के बिहारी लोगों को आप अगर धमकी दे रहे हम उनको यहाँ से भगाएंगे तो जमशेदपुर में हजारों की संख्या में हमारे मराठी लोग रहते हैं, पटना में रहते हैं, दरभंगा में रहते हैं।
अली अब्बास वफा, शहर आलमनद्वार, मुंबई।
म्यांमार में मुसलमानों का कत्लेआम शुरू होने के बाद सैकड़ों बर्मी मुसलमान कराची पहुंच गए हैं। तफसीलात बता रहे हैं कराची से सफदर अब्बास।
कराची एक बार फिर पनागजीनों के लिए जाय पना बन गया। बर्मा में कत्लेआम के बाद सैकड़ों बर्मी मुसलमान भारत के रास्ते कराची पहुंच गए, जहां वो कराची में मुकीम अपने रिश्तेदारों के यहाँ रहायश पजीर हैं। कराची के मुख्तलिफ इलाकों के अमाड़ी, मच्छर कॉलोनी और चक्रगोड़ समेत कई इलाकों में बर्मी मुसलमानों की आबादी मुहित है, जहां वो अपनी गुजर औकात के लिए न सिर्फ घरों में कालीन बाची का काम सर अंजाम दे रहे हैं बल्कि समंदर से मछलियाँ पकड़ने का काम भी अंजाम दे रहे हैं और अपनी गुजर औकात के लिए खवातीन भी घरों में अड्डे पर मुख्तलिफ काम सर अंजाम दे रही हैं। बर्मी मुसलमानों का कहना है कि कराची की हुकूमत उनके लिए भी दीगर सहूलतें फराहम करे, उनको न सिर्फ पीने का साफ पानी मैसर है बल्कि घरों में गैस और बिजली भी ना पैर दें। बर्मी मुसलमानों का कहना है कि वो पाकिस्तान का हिस्सा हैं और कराची पहुंचने के बाद वो भी एक शहर की तरह जिंदगी गुजारना चाहते हैं। सफदर अब्बास, सहर आलमी नेट पर, कराची।
मिस्री फौज ने सीना में सर्च ऑपरेशन करके 31 सुरंगों को तबाह कर दिया है। मिस्री फौज का कहना है कि इस कार्रवाई के दौरान 32 मुसलह अफराद को हलाक और 50 से जायद को गिरफ्तार कर लिया गया है। मिस्री फौज का कहना है कि गिरफ्तार कर लिए जाने वालों में से बास को रिहा भी कर दिया गया है। मिस्री फौज के तर्जुमान ने बताया कि जजीरे नुमाया सीना में मजमूई तौर पर 225 सुरंगें मौजूद हैं जिन्हें तबाह करने का अमल जारी है। मिस्री फौज का कहना है कि सर्च ऑपरेशन के दौरान भारी मकदार में असलाह और गोला बारूद भी बरामद किया गया है। वाज़ह रहे कि चंद हफ्ते कबल सीना के इलाके में मुसलह अफराद ने मिस्र के बॉर्डर सिक्योरिटी गार्ड की चेक पोस्ट पर हमला करके 16 मिस्री फौजियों को हलाक कर दिया था, जिसके बाद से ही मिस्री फौज ने इस इलाके में अपनी कार्रवाई शुरू कर दी है। और नाज़रीन, आखिर में एक बार फिर आज की अहम तरीन खबरों की सुर्खियां मुलाहिज़ा फरमाएं। पार्लियामेंट के इजलास के स्पीकर डॉक्टर अली लारिजानी का खिताब। कैनेडियन हुकूमत के इकदाम की मजम्मत। दौरे पाकिस्तान बहुत कामयाब और नतीजा खैज रहा। हिंदुस्तान के वजीर खारजा की लाहौर में सहाफियों से गुफ्तगू। बहरन के इनकलाबी तहरीक आवाम के मुजाहिरों आले खलीफा के फौजियों का हमला। और नाज़रीन, इसी के साथ आशा खबरनामा यहीं अपने अख्तिताम को पहुंचा। ताज़ा तरीन खबरों के लिए हमारी वेबसाइट देखना ना भूलिए, पता है urdu.sahar.tv.ir। और यहीं हम आपसे इजाजत चाहेंगे। खुदा हाफिज़।